मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz बाट हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.insec.online.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले बेपत्ता दिवसको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले गरेको काम प्रति पीड़ितहरूको आशा र भरोसा कस्तो छ, दण्ड पीड़ित साझा चौतारी लुम्बिनी प्रदेश संयोजक चन्द्रकला उप्रेतीसँग गरिएको कुराकानी।
अवस्था भनेको स्वास्थ्य शिक्षा रोजगार र शरीर झन् दिनदिन कमजोरी, केही साथीहरू चाहिँ मृत्यु भइसक्यो भने केही मृत्युको मुखमा पुगेको अवस्था छ र अहिलेको स्थानीय सरकारले सम्म पनि यो बेपत्ता परिवार दुर्मृतहरूलाई चाहिँ नहेरेको अवस्था र उहाँहरूको पहिचानसम्म दिन नसकेको,
दण्ड पीडित र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम र न्याय पाउने अवस्थाका विषयमा के भन्छन् एडभोकेसी फोरम नेपालगंजका संयोजक अधिवक्ता बसन्त गौतमका कुरा सुनौ।
पारेका व्यक्तिहरूलाई चाहिँ न घटनाको अनुसन्धान गरेर सत्य तथ्य दिन सक्नुभयो, न त गम्भीर बेपत्ता जस्तो यो अपराधमा संलग्नहरूको एउटा फुल्ली इन्भेस्टिगेसन गरेर अपराधको अनुसन्धान गरेर कारवाहीको लागि सिफारिस गर्न सक्नुभयो, न त पीडितहरूलाई उहाँहरूको आवश्यकता र चाहना अनुसारको परिपूरणको लागि व्यवस्था गर्न सक्नुभयो।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले के कसरी काम गरिरहेको छ त? बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सदस्य तथा आयोगका प्रवक्ता डाक्टर गंगाधर अधिकारी कुराकानी।
नेपाल सरकार, आयोग, पीडित, राजनीतिक दल, सरोकारवालाहरू सबै एक ठाउँमा बसेर यो संक्रमणकालीन न्याय र बेपत्ता पीडितहरूलाई चाहिँ साझा रूपमा, साझा दृष्टिकोण, साझा योजनाका साथ अगाडि बढेर यो प्रक्रियालाई चाहिँ लामो समय होइन, चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी अगाडि बढाउँ भन्ने मेरो आग्रह छ।
आजको कार्यक्रममा समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। अब प्रस्तुत गर्छौ बेपत्ता दिवसको सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। नेपालमा नागरिक बेपत्ता पारिने परम्परा निकै पुरानो परम्परा हो। आजभन्दा करिब 60 वर्ष अघिदेखि मानव अधिकार विरोधी यस्तो क्रियाकलाप हुँदै आएको पाइन्छ। नेपालमा राज्य संयन्त्रद्वारा बलपूर्वक बेपत्ता पारिने क्रमको शुरूआत 2007 सालको दिल्ली सम्झौताको विरोधमा भएका कार्यक्रमहरूको दौरानमा भएको पाइन्छ। दिल्ली सम्झौताको विरोधमा जुटेका र 2008 सालदेखि बेपत्ता पारिएका रामप्रसाद राईको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। त्यसै गरी हनुमान नगर सप्तरीका सुखदेव सिंहलाई 2013 सालमा सप्तरीकै हनुमान नगर इनरुहबाबाट गिरफ्तार गरी बेपत्ता पारिएकोमा अहिलेसम्म उनको अवस्थाको बारेमा कुनै यथार्थ खुल्न सकेको छैन। 2052 सालमा सशस्त्र दण्डको शुरूआत भएपछि बेपत्ता पारिने क्रम व्यवस्थित ढंगबाट शुरूआत भएको हो। ऐतिहासिक रूपमा स्थापित हुँदै आएको दण्डहीनताको संस्कृतिले यस्ता कार्यलाई प्रोत्साहन मिलेको छ। दण्डहीनताको संस्थागत प्रशयका कारण मानवाधिकार उल्लंघनका गम्भीर घटनाहरूका बारेमा पनि राज्य संयन्त्र पूर्णतया मौन रहने परम्परा अझै पनि कायमै छ। सशस्त्र दण्ड अवधिभर राज्यद्वारा नागरिकहरू बेपत्ता पार्ने कार्य योजनाबद्ध ढंगमा अगाडि बढाइयो। अर्कातर्फ तत्कालीन विद्रोही नेकपा माओवादी पनि नागरिकहरूलाई अपहरण गरी बेपत्ता पार्ने कार्यमा अग्रसर रह्यो। युद्धरत दुवै पक्षले युद्ध रणनीतिको रूपमा बेपत्ता र अपहरण जस्ता मानवाधिकार विरोधी कार्यलाई अंगीकार गरिरहे। बेपत्ता पारिने जस्तो जघन्य अपराधलाई रोक्न नेपाल सरकारले बलपूर्वक बेपत्ताबाट व्यक्तिहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्न जरुरी छ। सरकार र नेकपा माओवादीले 2063 मंगिर 5 गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सशस्त्र दण्डको औपचारिक रूपमा अन्त्य त भयो, तर यति लामो समयसम्म पनि पीडितले न्याय पाउन सकेनन्, पीडितहरूमा निराशा छाएको छ। इन्सेकको तथ्याङ्क अनुसार बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको संख्या लुम्बिनी प्रदेशमा कपिल वस्तु 9, अर्घाखाँची 2, गुल्मी 2, दाङ 72, रोल्पा 28, बाँके 62, बर्दिया 220 जना, रूपन्देहीमा 4, पाल्पा 1 र नवलप्रासीमा गरी 403 जना रहेका छन्। दण्डपीडितको समस्यालाई समाधान गर्न र सत्य स्थापित गर्न बनेका आयोगहरूले न त सत्यको स्थापित गर्न सक्यो, न त फौजदारी अपराध गर्ने एकजना अपराधीलाई पनि कानूनको कठघारामा ल्याउन सक्यो। सत्य मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले 6 वर्षमा पीडितको पक्षमा खासै उपलब्धि गर्न सकेन। आयोग पीडितका लागि कागलाई बेल पाक्यो, हर्षण विस्मात जस्तो भएको छ। पीडित मैत्री आयोग नबन्दा न्याय पाउने आशाको त्यान्द्रो पातलिएको छ। सरकार सत्यको खोजी गर्ने र पीडितलाई आफ्ना मान्छेको अवस्था जान्न पाउने अधिकार सुनिश्चित गर्न चुकेको छ। यो विषयमा सरकार गम्भीर हुन जरुरी छ। कार्यक्रममा अब सुनौ बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले गरेको काम प्रति पीडितहरूको आशा र भरोसा कस्तो छ। दण्डपीडित साझा चौतारी लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेती।
वनमा एउटा बाख्रा कुखुरा बाख्रा गाई बस्तु लिएर चलाउन अवस्था टपक्क टिपेर लिएर गएर आफ्नो ल्याङ चढाएर हालसम्म बेपत्ता पारिएको अवस्था छ। धेरै लामो समयसम्म हामीले यहाँ साथ नपाउँदाखेरिको पीडा चाहिँ हामी बढी बेपत्ता परिवारको व्यक्तिगत श्रीमतीहरूले चाहिँ अहिले न एकल न दोकल परिचय मन पाएको अवस्था छैन भनेदेखि समाजको संस्कार अनुसारको एउटा कार्यक्रिया गएर गरेर एकलो भएर बस्न पाएका छैनौँ र विभिन्न घर परिवार र समाज राष्ट्रदेखि नै विभिन्न लाशमा विभिन्न पीडा चाहिँ खेल्दै आएको अवस्था छ भनेदेखि सम्पूर्ण पीडितहरू बेपत्ता सम्पूर्ण पीडितहरूको चाहिँ अवस्था भनेको स्वास्थ्य शिक्षा रोजगार र शरीर झन् दिनदिन कमजोरी केही साथीहरू चाहिँ मृत्यु भइसक्यो भने केही मृत्युको मुखमा पुगेको अवस्था छ र अहिलेको स्थानीय सरकारले सम्म पनि यो बेपत्ता परिवार दुर्ग पीडितहरूलाई चाहिँ नहेरेको अवस्था र उहाँहरूको पहिचानसम्म दिन नसकेको कुनै स्थान एउटा ठाउँ पनि नदिएको अवस्था छ भने अहिले तत्कालको अवस्था झन् पीडामाथि पीडा चाहिँ त्यो स्थानीय सरकारदेखि लिएर हाम्रो यो सरकारले दिएको अवस्था छ सम्पूर्ण पीडित त्यसमा पनि बेपत्ता परिवारहरूलाई।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग पनि गठन भयो र एक कार्यकाल सकिएर अर्को कार्यकाल को कार्यकाल पनि सकिएर फेरि थपिएको छ। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले यहाँहरूसँग कतिको समन्वय गरेको छ, यहाँहरूका सवालमा कतिको न्यायपूरक कामहरू गरिरहेको छ, छोटकरीमा बताइदिनुहोस् न।
बेपत्ता पारेको छानबिन आयोग र आयोग भनेको दुई वर्षको लागि गठन गरिएको हो। हाम्रो शान्ति सङ्घसँग साथी दिनमाथि बेपत्ता गरेको व्यक्तिको सार्वजनिक गर्ने र यी एकदम शक्तिशाली आयोग बनाएर तत्काल पीडितहरूको चाहिँ एउटा तथ्य सठिक न्याय उता जान चाहिँ गरेको आयोग हो। तर दुई वर्षको ठाउँमा अहिले 7 वर्ष लागिसक्यो। यो कार्यकाल उनीहरूको सिकिँदै जाने थपिँदै जाने उहाँहरूलाई चाहिँ एउटा जागिरको मात्रै चाहिँ यो चित्र भएको छ। तर पीडित हामीहरूलाई चाहिँ पहिला आयोगले पीडितहरूको चाहिँ एउटा उजुरी लिएर पोखो पारेर राख्ने काम गर्यो। तर अहिलेसम्म चाहिँ हामी पीडितसँग अहिले जुन खपिएको आयुक्तहरूबाट त खासै भन्नुपर्दा हामी पीडितहरूले चाहिँ उहाँहरूको अनुहार पनि देख्न पाएको अवस्था छैन। बेपत्ता आयोगले के गरिरहेको छ, के गर्दैछ भन्ने कुरो हामीहरूलाई केही पनि थाहा छैन र बेपत्ता पारेको पीडितहरू चाहिँ झन् थपमाथि थपमा चाहिँ परेको अवस्था छ। राजनीतिक दलहरूले भन्छन् बेपत्ता आयोगले सबै गर्छ भन्छ, कति साथीहरू अन्तिम राहतबाट पनि वञ्चित हुनुभएको छ भने कति साथीहरूले पाएको त्यो रकम पनि पुरा पाइसकेको अवस्था छैन र कति योजनाले बलात्कार पीडितहरूले चाहिँ त्यो समावेशमूल गरिएको छैन। सत्य आयोगले बेपत्ता आयोगले के काम गरेका छ, कहाँ छ, के गर्दैछ भन्ने कुरो चाहिँ हामी पीडितहरूलाई अहिलेसम्म जानकार पनि छैन र हामी त सम्मानले गरेको अवस्था पनि छ।
चन्द्र कलाजी, यो बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले जुन बेपत्ता पारिएका व्यक्तिहरूलाई परिचय पत्र दिने र अन्य वा परिपूरणको लागि उहाँहरूलाई जानकारी गराउने भन्ने कुराहरू पनि बाहिर आएको थियो, यो विषयमा यहाँहरूलाई जानकारी छ कि छैन?
हामी सुनेको भनाइ नै त्यही हो कि अहिले बेपत्ता आयोग या सत्य आयोगले चाहिँ प्रमाणित नै हामीले प्रमाणित पेश गरेका छौँ कि कति साथीहरूको चाहिँ आँखा अगाडि रहेको, आज पीडाकै अगाडि छ, सबै कुरो हामीले खुलाएर उजुरी दिएको त उहाँहरूले कमसे कम पाँचजना मात्रै पीडित हो पनि उहाँहरूले चाहिँ यो पीडित हो है भनेर सिफारिस गरेर उहाँहरूलाई परिपूरणको लागि गर्न सक्थ्यो आयोगले। तर अहिलेसम्म पीडितहरूलाई चाहिँ जानकारी छैन कि आयोगले यो पीडित हो, यो पीडितलाई यसरी राज्यले परिपूरण दिनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ, ऊ पीडित हो भनेर हामीले चाहिँ उहाँहरूको अनुसन्धान गऱ्यौँ भनेर चाहिँ अहिलेसम्म कुनै पनि दुईटै आयोगले चाहिँ गरेको हामीहरूलाई जानकारी छैन।
हजुर, हामी कुराकानीको अन्तिममा पनि छौँ। अन्तिममा पीडितहरूको पीडालाई सम्बोधन गर्नको लागि राज्यले के गर्नुपर्छ? तीन तहका सरकार छन्, तीन तहका सरकारले के गर्नु पर्ला? र यसमा पनि अझ यहाँहरूकै जुन बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग छ, आयोगले कसरी काम गरोस्, जुन काम पीडित मैत्री होस्, पीडितहरूले अनुभूति गर्ने खालको न्याय होस् भन्न चाहनुहुन्छ अन्तिममा?
अन्तिममा भन्नुपर्दा मैले अघि बोले यो दुईटा आयोगले चाहिँ जुन प्रमाण भएर जुन उजुरीहरू छ हामीले किटानी एकदम पीडकको किटानी ठाउँ स्थानको किटानी गरेर दिएको छ त्यसको चाहिँ छानबिन गरेर उहाँहरूलाई परिपूरणको लागि के गरिदिन सक्थ्यो त्यो गरेन, त्यो गरिदिनु पर्ने भन्ने हामीहरूको माग छ। स्थानीय सरकारले कमसे कम अहिले जनजाति दलित मधेसी मुस्लिम महिला सबैको कोटा दिएको छ तर बन्द पीडितको भन्ने कहीँ पनि स्थान दिएको छैन, सम्मान पनि छैन, त्यहाँ कस्तो अवस्था बस्नु भएको छ भनेर सुन्न पनि सुन्दैन स्थानीय सरकारले चाहिँ। अहिले तत्काल भनेकै हाम्रो स्थानीय सरकारले हामीहरूलाई सम्मान गर्न सक्थ्यो, हामीलाई तत्कालको आवश्यकता अहिलेको कोभिडको उसमा ठुलो नबनेको कति बन्द पीडितहरूको अवस्था छ, औषधि खान नपाएर उहाँहरूमा मृत्यु कुरो झरिरहनु भएको छ, औषधि गरिदिन सक्थ्यो, एउटा सानो सानो कुरो पनि स्थानीय सरकारले गरिदिनु सक्छ पनि गरेको छैन भने एउटा राज्यले केन्द्रीय सरकारले हामीहरूको तत्कालको लागि हामीलाई के लाभ तुरुन्तै दिनु पर्यो र हामीलाई परिचय पत्र दिनु पर्यो जसको चाहिँ हामीहरूको प्रमाण छ, हामीहरूले उजुरी गरेछौँ, त्यो उजुरी बापत त हाम्रो चाहिँ तर राष्ट्र अन्तर्राष्ट्रियमा नै हाम्रो त्यो उजुरी हाम्रो मान्छेले पत्ता पारेको हो भन्ने कुरो चाहिँ संसार गरिसक्दाखेरि चाहिँ आज हामी बिना परिचयले बाँच्नु परेको छ। बेपत्ता पारेका श्रीमतीहरूले त्यो सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित हुनु परेको छ, तपाईँको पाउन चल्ने बेपत्ता भएको त आज कति 27 वर्ष भइसक्यो, शान्ति सम्झौता गरेको पनि आज 15-16 वर्ष भइसक्यो, तर पनि हामीहरू चाहिँ न एकल न टोकल न हाम्रो परिचय छ, न हाम्रो मान्छेको नाममा रहेको सम्पत्तिहरू हामीले हस्तान्तरण गर्न नपाएका छौँ, हाम्रो मान्छेको बैङ्क ब्यालेन्समा भएको सम्पत्ति न हामीहरूलाई त्यो बैङ्कले बोलाएर दिन्छ, न हामी जाँदाखेरि उहाँहरूले मृत्यु दर्ता ल्याउनु सक्छ भनेपछि किन चाहिँ दर्ता नाको यति पीडामा माथि पीडा चाहिँ हामीहरूले खपेर सहेर सब पीडा चाहिँ हामीलाई राज्य स्थानीय सरकारदेखि राज्यले नै दिइरहेको अवस्था छ, र अहिले तत्काल गरौँ भनेदेखि हाम्रो स्थानीय सरकारदेखि राज्यले गर्न सक्थ्यो कि हामीहरूलाई परिचय दिन सक्छ, सामाजिक सुरक्षा भत्ता दिन सक्छ, कन्टेक्टमा हामीलाई एकदम सिक्नुको भनेर एउटा स्थान दिन सक्छ, तर यसमा पनि वञ्चित गराएर पीडामाथि पीडा चाहिँ हामीहरूलाई पारेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो दण्ड पीडित साझा चौतारी, लुम्बिनी प्रदेश संयोजक चन्द्रकला उप्रेती। दण्ड पीडितको न्यायका निम्ति गठन भएका आयोग पीडित मैत्री हुन नसकेको दुखेसो पोख्दै हुनुहुन्थ्यो। दण्ड पीडित र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम, न्याय पाउने अवस्थाका विषयमा के भन्छन् एडभोकेसी फोरम नेपालगंजका संयोजक अधिवक्ता बसन्त गौतम।
त्यसमा पनि बेपत्ता पारिएका व्यक्तिहरूको परिवारको अवस्था भन्नुपर्दा उहाँहरूको दयनीय अवस्था छ। एक त आफन्तको लास र सासको अवस्था थाहा नपाउँदा उहाँहरूमा चाहिँ मानसिक चिन्तामा हुनुहुन्छ, आफ्ना मान्छे आज आउलान् भोलि आउलान् भन्ने आशा र निराशाको जो साँझमा हुनुहुन्छ। त्यसै गरी बेपत्ता परिवारहरूको चाहिँ कतिपय घरको मुली व्यक्तिहरू बेपत्ता पारिनु भएको छ, घरको आर्थिक व्यवहार चलाउने व्यक्तिलाई प्रभाव पारिँदाखेरि उहाँलाई चाहिँ आर्थिक समस्या भइरहेको छ, घर व्यवहार चलाउनुमा समस्या परिरहेको छ। त्यसै गरी बालबच्चाहरू चाहिँ टुक्रा भएका छन् धेरै, बाँकी बर्दिया यो लुम्बिनी प्रदेशको कुरा गर्दाखेरि धेरै युवाहरू बेपत्ता हुनुभएको छ, उहाँहरूको चाहिँ एकल महिला जस्तै न उहाँ चाहिँ एकल भन्ने स्थितिमा छन् रहेको छ, न दोस्रो भन्ने स्थितिमा छ, उहाँहरू प्रश्न गर्नुहुन्छ हामी एकल हो कि दोखल हो, हाम्रो श्रीमानको अवस्था के छ हामीलाई थाहा छैन भन्ने कुराहरू छ। त्यस्तै गरेर उहाँहरूलाई चाहिँ अब कतिको 20 वर्षभन्दा बढी भइसक्यो, उहाँहरूले लास र सासको अवस्था थाहा नपाउँदाखेरि कति सांस्कृतिक कर्म गर्नलाई पनि दबाब दिए, क्रिया गर्न काजक्रिया गर्न आफ्नो धर्म क्रम अनुसार गर्नलाई दबाब दिँदाखेरि उहाँहरूले उहाँहरूको मन नै मानिरहेको छैन, एकातिर चाहिँ आफ्नो मान्छे फर्केर आउनुहुन्छ कि भन्ने आशमा हुनुहुन्छ भने अर्कोतिर समाज र परिवारकै सदस्यहरूले पनि क्रिया हाम्रो धर्म संस्कृति अनुसार क्रिया गर्नुपर्छ उहाँहरूलाई भनेर दबाब दिँदा उहाँहरू चाहिँ एक त श्रीमान बेपत्ता पारिदाको पीडा छँदैछ भने अर्को समाजले लगाउने लालसेनाका कुराहरू परिवारले चाहिँ क्रियाको विषयमा दिने दबाबले पनि अर्को मानसिक तनावमा हुनुहुन्छ। त्यसै गरेर जुन सम्पत्तिहरू रहेको छ बेपत्ताहरूको पारिएका व्यक्तिहरूको हकमा चाहिँ उहाँहरूको हस्तान्तरणमा समस्या परेको छ। त्यसरी हेर्दाखेरि पीडितहरूले चाहिँ एउटा त न्याय नपाउँदा आफ्नो सत्य थाहा नपाउँदा चाहिँ आशा र निराशाको मान्छे आउनुहुन्छ कि आउनुहुन्न भन्ने दोसाधमा हुनुहुन्छ भने अर्को चाहिँ आर्थिक सामाजिक र सांस्कृतिक पक्षमा पनि उहाँहरूलाई असर परेको छ।
हजुर, विस्तृत शान्ति सम्झौता भएको पनि 15 वर्ष हुँदैछ र नेपालमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग पनि गठन भयो र यसले झण्डै 2 कार्यकाल बिताएर पनि पुनः समय थपेको छ र यो अवस्थामा आइपुग्दा पनि पीड़ितहरूले न्याय पाउने अवस्था, पीड़ितहरूले बेपत्ता आयोग आफै बेपत्ता छ, हामीसँग पीड़ितको सम्पर्कमा छैन भन्ने गुनासाहरू पनि छन्। यहाँ एउटा त्यही क्षेत्रमा लामो समयदेखि पीड़ितसँगै रहेर काम गरिरहेको हिसाबले ती आयोगहरूले के गरिरहेका छन्, पीड़ितसँगको समन्वय कस्तो देख्नुहुन्छ, पीड़ितले न्याय पाउने कुरामा यहाँ कतिको आशावादी हुनुहुन्छ, छोटकरीमा बताइदिनुहोस् न।
हस्, एकदम महत्वपूर्ण सवाल उठाउनु भयो रिमाजी तपाईँले। जुन संक्रमणकालीन न्याय नेपालमा संयन्त्र अन्तर्गत 2 आयोग बने र यिनको काम कारवाहीलाई हेर्दाखेरि सारमा भन्नुपर्दा यिनीहरूलाई यो 6 वर्ष व्यतीत भएर अहिले 7 वर्षमा लागेको छ। तर पीड़ितको न्यायको हिसाबले हेर्दाखेरि न उहाँहरूले चाहिँ सत्य स्थापित गर्न सक्नुभयो, एउटा व्यक्तिको चाहिँ बेपत्ता पारेका व्यक्तिहरूलाई चाहिँ न घटनाको अनुसन्धान गरेर सत्य तथ्य दिन सक्नुभयो, न त गम्भीर बेपत्ता जस्तो यो अपराधमा संलग्नहरूको एउटा फुल्ली इन्भेस्टिगेसन गरेर अपराधको अनुसन्धान गरेर कारवाहीको लागि सिफारिस गर्न सक्नुभयो, न त पीड़ितहरूलाई उहाँहरूको आवश्यकता र चाहना अनुसारको परिपूरणको लागि व्यवस्था गर्न सक्नुभयो। यस हिसाबले पीड़ितको न्यायको हिसाबले हेर्दा यो 6 वर्ष बिना उपलब्धि उहाँले त कामको लागि त हामी यसो गऱ्यौँ उसो गऱ्यौँ भनेर भन्नुहुन्छ, तर पीड़ितको न्यायको हिसाबले हेर्दाखेरि यो 6 वर्षमा चाहिँ उपलब्धिहीन देखिन्छ। त्यसै गरेर सर्वोच्च अदालतले जुन यो चाहिँ कानुन संशोधन गर्न गम्भीर बेपत्ता लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई चाहिँ आम माफी नदिने गरी कानुन संशोधन गर्नको लागि आदेश दिएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय मानवाधिकारवादी समुदाय र संयुक्त राष्ट्र संघले समेत चासो देखाएको विषयमा अहिलेसम्म कानुनमा पनि आवश्यक संशोधन हुन सकेको छैन र यो आयोगको काम र पीडितसँग जुन विश्वास जितेर पीडित मैत्री वातावरणमा काम गर्नुपर्थ्यो त्यो अनुसारको काम गर्न सक्नु भएको छैन। यो हिसाबले हेर्दा न उहाँले न्याय दिन सक्नु भएको छ, न छोड्न सक्नु भएको छ। यस हिसाबले हेर्दा चाहिँ न्यायको लागि अवरोधक हो कि उहाँहरू नै अवरोधक हो कि न न्याय दिन सक्ने न छोड्न सक्ने यस हिसाबले उहाँले जागिर खाइरहेको जस्तो अवस्था देखिन्छ र यही अवस्था यही कार्यशैली यही कानुन अनुसार चाहिँ गयो भने पीड़ितले न्याय पाउने अवस्था म चाहिँ अझै देख्छु।
हजुर, हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा यहाँले छोटकरीमा बताइदिनु होला, जो पीड़ित परिवार हुनुहुन्छ, दण्ड पीड़ित हुनुहुन्छ, त्यसमा पनि बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका आफन्त र दण्ड पीड़ितहरूलाई न्यायमा पहुँच पुर्याउनको लागि सरकारको जवाफदेहिता के हुन्छ र स्वयं यहाँहरू जस्ता अधिकार कर्मीहरूको जवाफदेहिता के हुन्छ, कसरी उहाँहरूले न्याय पाउनुहुन्छ, छोटकरीमा बताइदिनुहोस् न।
सर्वप्रथम त जवाफदेहिताको कुरा गर्दा पीड़ितलाई न्याय दिने चाहिँ राज्यको जिम्मेवारी र जवाफदेहिता हो, त्यो चाहिँ कानुनले स्थापित गरेको कुरा हो, संविधानले स्थापित गरेको कुरा हो, अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी चाहिँ कानुनले को पक्ष राष्ट्र भएको नाताले राज्यले पीड़ितको न्याय सुनिश्चित गर्नुपर्ने उहाँको दायित्व पनि हो, जिम्मेवारी पनि हो र न्याय सत्य न्याय र परिपूर्ण प्राप्त गर्ने पीड़ितको अधिकार हो। हामी अधिकार कर्मीको हिसाबले हेर्दाखेरि हामीले विगतदेखि नै यस्ता कुराहरू उठाइरहेछौँ, अहिले पनि यहाँले थाहा पाउनु भएको छ होला, बेपत्ता विरुद्धको दिवसको सन्दर्भ पारेर एक एडभोकेसी फोरम लगायतका अधिकारवादी सङ्घ संस्थाहरूको सहकार्यमा हामीले जाहेरी बेपत्ता विरुद्धका घटनाको जाहेरी दर्ताको प्रयास थालेका छौँ। हामीले निरन्तर रूपमा यो आवाज उठाइरहेका छौँ, हामी भनेको त वकालत गर्ने हो, पीड़ितहरूको न्यायको लागि बोल्ने हो, लेख्ने हो, त्यो हिसाबले हेर्दा हामीले गरिरहे नै रहेका छौँ र बढी जिम्मेवारी भनेको राज्यको हो, राज्य जसले आम नागरिकको अभिभावक हो र त्यो अभिभावक भएको नाताले जुन राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको दायित्वको हिसाबले चाहिँ पीड़ितलाई न्याय दिनुपर्ने राज्यको दायित्व हो, त्यो हिसाबले राज्यले यो दायित्वबाट वञ्चित गर्न मिल्दैन र यसको लागि तार्किक निष्कर्षमा पुर्याउनको लागि जुन संक्रमणकालीन न्याय सम्बन्धी कानुनमा आवश्यक संशोधन गरेर यो आयोगलाई चाहिँ पुनर्गठन गरेर तत्काल यो संक्रमणकालीन न्यायलाई चाहिँ तार्किक निष्कर्षमा पुर्याउनुपर्छ, बेपत्ताको सार्वजनिक गर्नुपर्छ र पीड़ितको शक्ति न्याय र परिपूरणको व्यवस्था गरेको पर्छ।
उहाँ हुनुहुन्थ्यो एडभोकेसी फोरम नेपालगंजका संयोजक अधिवक्ता बसन्त गौतम बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको समग्र अवस्थाको विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाई अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले के कसरी काम गरिरहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य तथा आयोगका प्रवक्ता डाक्टर गंगाधर अधिकारी।
अब हाम्रो टोटल अहिलेसम्म उजुरी 3243 उजुरी परेका छन् आयोगको। ती मध्ये पनि 3243 मध्ये केही चाहिँ हाम्रो कार्य क्षेत्रमा नपरेका कारणले के टिआरसीमा पठाइएको छ र केही कामेलीमा गएका छन्। अहिले 2497 उजुरीहरूको 4 समूहमा विस्तृत अनुसन्धान भएको छ र अनुसन्धानकै क्रममा चाहिँ आयोगबाट अहिले 32 चाहिँ हिजो बेपत्ता भनिएका व्यक्तिहरू फेला परेर अहिले परिवारलाई हामीले बुझाउने काम गरेका छौँ। र त्यसपछि त्यस बाहेक चाहिँ अहिले आयोगले के गरेको छ भने अनुसन्धानलाई दुईवटा पाटोबाट, एउटा चाहिँ पीडित पहिचानको पाटो र एउटा पीडित पहिचानको पाटो, र पीडित पहिचान गरेपछि पीडितलाई हामीले परिचय पत्र वितरणको काम, परिचय पत्र वितरणको काम चाहिँ सुरु गरेका छौँ। अहिले 247 परिवारको 693 चाहिँ हामीले परिचय पत्र वितरणको काम सकिसकेका छौँ। चाहिँ हामी निरन्तर रूपमा अगाडि बढाउँछौँ। र अर्को कुरा के छ भने अब नेपाल सरकारलाई पनि हामीले आग्रह गरिरहेका छौँ र लेखेर पनि पठाइसक्यो, परिचय पत्र बाहेकले पीडितले चाहिँ उचित सेवा सुविधा व्यवस्था गरिदिनका लागि सेवा सुविधाको चाहिँ व्यवस्था भनेर हामीले 11 बुँदामा शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात लगायतका चाहिँ विभिन्न क्षेत्रमा विशेष प्रकारको चाहिँ सेवा सुविधा, परिचय पत्र बाहेकलाई विशेष प्रकारको सेवा सुविधा उपलब्ध गराइदिने भनेर हामीले लेखेर पनि पठाएका छौँ। र अनि हिजो चाहिँ तपाईँ के छ भने 2497 मध्ये 1227 मात्रै हिजो अन्तरिम राहत पाएको स्थिति छ। त्यस बाहेकको पनि परिचय पत्र बाहेकको 90 परिवारलाई हामीले चाहिँ अहिले परिचय पत्र बाहेकलाई चाहिँ सेवा सुविधा चाहिँ पीडितहरूलाई दिनुहोस्, के अरे 90 परिवारलाई राहत, अन्तरिम राहतको पनि व्यवस्था गरिदिनु पऱ्यो भनेर नेपाल सरकारलाई लेखेर पठाइरहेका छौँ। अर्को कुरा फोरेन्सिक चाहिँ जुन एउटा विधि विज्ञान सम्बन्धी प्रमुखन डिएनए परीक्षण लगायतका कामका लागि विधि विज्ञान समन्वय समितिको गठन भएर हामी अब विभिन्न किसिमका निर्देशकाहरू अभ्यासहरू पुरा गरेर सब उत्खननको चाहिँ प्रक्रिया अगाडि बढाउनका लागि पनि आयोग अगाडि बढिरहेको छ। र एउटा कुरा हामी के गरिरहेका छौँ भने पीडितलाई कुनै पनि आधारमा, कुनै पनि मानेमा, कुनै पनि शर्तमा हामी चाहिँ पीडितको न्याय गर्न नदिने कुराका लागि हामी प्रतिबद्ध भएर लागेका छौँ र हामी अगाडि बढेका छौँ। र यसरी अब हामी एउटा के कुरा गरिरहेका छौँ भने अब सबै नेपाल सरकार, आयोग, पीडित, राजनीतिक दल, सरकारवालाहरू सबै एक ठाउँमा बसेर यो संक्रमणकालीन न्याय र बेपत्ता पीडितहरूलाई चाहिँ साझा रूपमा, साझा दृष्टिकोण, साझा योजनाका साथ अगाडि बढेर यो प्रक्रियालाई चाहिँ लामो समय होइन, चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी अगाडि बढाउँ भन्ने मेरो आग्रह छ।
यहाँहरूले यसरी काम गरिरहँदाखेरि अर्कोतिर पीडितहरूले हामीलाई जहिले पनि पीडा थप्ने काम मात्रै भए, हाम्रा घाउहरू उक्काउने मात्रै काम भए, हामीलाई न्यायको प्रत्याभूति गर्ने काम चाहिँ भएन, बेपत्ता आयोग आफै बेपत्ता भयो भन्ने गुनासाहरू पनि छन्। यो विषयमा के भन्नुहुन्छ?
हामी केही निश्चित अनुसन्धानका लागि केही विधि प्रक्रियाहरू पुरा गर्नुपर्छ। उहाँहरूले भनेको पनि कुरामा पनि असत्य छ, उहाँले भने ठिक छैन, उहाँहरू गलत हुनुहुन्छ भने पनि होइन। तर कुरा के हो भने उहाँले केही पनि पाउनु भएको छैन, त्यो कारणले गर्दाखेरि उहाँले आयोग बेपत्ता भयो भन्ने। तर आयोगले के गरेका छ भने तपाईँ एउटा गाडी उडाउनका लागि सबभन्दा पहिला बाटो खनिन्छ, बाटो पिच गरिन्छ, त्यसपछि गाडीहरू सब ठिक ठाउँमा ल्याए जस्तै हामी सबै कुरा अहिले ठिक ठाउँमा बाटोमा ल्याएका छौँ। र यसमा आवश्यक चाहिँ अब नेपाल सरकार र अरू अरू क्षेत्रमा आवश्यक चाहिँ यसलाई डिजल, पेट्रोल, इन्जिन मर्मत सबै काम भयो भने र आयोगले एकदमै काम गर्नका लागि एउटा सबैतिरबाट चाहिँ सहयोग भयो भने यो चाँडोभन्दा चाँडो टुङ्गिन्छ, यो लामो हुँदैन।
हजुर, सबैभन्दा बढी बेपत्ता पारिएका व्यक्तिहरू दण्ड पीडितहरूको उद्गम स्थल लुम्बिनी प्रदेश हो र लुम्बिनी प्रदेशमा धेरै जसो पीडितहरूले न्यायको पर्खाईमा बसिरहँदाखेरि कम्तीमा पनि 15 चाहिँ विस्तृत शान्ति सम्झौता भएको पनि 15 गुजारिसक्नु भएको छ, तर पनि न्याय मरिसक्यो, हाम्रो आशा मरेको छैन भन्ने कुराहरू पनि छन्। कहिलेसम्म पाउँछन् त गंगाधरजी यहाँ दण्ड पीडितहरूले न्याय?
भयो मान्छेलाई अहिले पनि सम्पत्ति हस्तान्तरण भएको छैन, सम्पत्ति हस्तान्तरण नागरिकता प्राप्त गर्न नसकेलाई पत्ताको चाहिँ प्रचुर नागरिकता प्राप्त गर्न नसकेको अवस्था धेरै असुविधा छ। यसका बावजुद पनि हामी के छ भने अब परिचय पत्र बाँध्नु पर्यो, परिचय पत्र नपाइकन पीडित हो भन्ने कुरा चाहिँ साबित हुन सक्दैन। त्यसैले परिचय पत्र बाहेकले यो बाहेक भनेको द्वन्द्वकालमा सशस्त्र द्वन्द्वका कारणले यो व्यक्ति पीडित भएको हो भन्ने कुराको खुल्छ। त्यसरी सेवा सुविधा दिने, पीडितलाई राहत दिने, परिपूरणको लागि चाहिँ पनि आयोगले सिफारिस गर्ने हो। तर यसको लागि चाहिँ अब एउटा मेकानिजम बनाएर देशभरिबाट चाहिँ सेवा सुविधा के अरे एउटा मेकानिजम बनाएर तिनै तहका सरकारले, प्रदेश सरकार, स्थानीय सरकार, सङ्घीय सरकारले एउटा चाहिँ मेकानिजम बनाएर पीडितहरूलाई सम्बोधन गर्नुपर्छ भनेर लागिदियो भने यत्रो लामो समय भयो हुन त यो एकदमै दुःखद पक्ष हो। द्वन्द्व सुरु भएका हिसाबले 25 वर्षदेखि भइसकेको छ, द्वन्द्व शान्ति सम्झौता भएका हिसाबले आज 15 वर्ष बेसी भइसकेको छ। तर यति ढिला भयो, तर अझै पनि ढिला हुने नदिउँ, सबै एक मिलेर चाहिँ काम गरौँ भन्ने आयोगको आग्रह।
हजुर, हामी कुराकानीको अन्तिम अन्तिममा पनि छौं डाक्टर साहब। विशेष गरेर द्वन्द्व पीडितहरू, बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको निम्ति कानूनमा पनि 12 वर्षसम्म परिवारको कुनै सम्पर्कमा नआएमा जुन ती पीडितहरूको जुन मृतक सरह हुने अथवा उनीहरू अब चाहिँ सम्पर्कमा आउँदैनन् होला भन्ने हिसाबले कानून निर्माण गरेर उहाँहरूले पाउने अधिकार, उहाँको परिवारहरूले पाउने अधिकार, सद्गतको कुराहरू गर्ने भन्ने व्यवस्था ऐनमै भएको। तर पनि यो विषयमा कुनै पनि चासो नदिँदाखेरि जो चाहिँ पीडितहरू छन्, पीडितका परिवारहरूले जुन न्याय नपाएका कुराहरू, सामाजिक सुरक्षा सेवाबाट वञ्चित भएका कुराहरू पनि छन्, यो विषयमा यहाँहरू कतिको संवेदनशील हुनुहुन्छ र यहाँहरूको जवाफदेहिता के हुन्छ अन्तिममा?
होइन, एकदमै द्वन्द्व पीडितहरूका लागि हामी जवाफदेह छौँ। हामीले चाहिँ कसरी हुन्छ चाँडोभन्दा चाँडो पीडितलाई चाहिँ केही न केही सम्बोधन गर्नुपर्छ, राहत दिनुपर्छ, परिपूरण दिनुपर्छ, पीडितलाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुरामा चाहिँ हामी एकदमै दृढ सङ्कल्पका साथ लागेका छौँ। र अर्को कुरा के म चाहिँ के प्रश्न गर्न चाहन्छु भने हामी बिगार्दैनौँ, जति सकिन्छ राम्रो गर्छौँ र न्याय गर्न दिँदैनौँ भन्ने कुराको म चाहिँ विश्वस्त गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य तथा आयोगका प्रवक्ता डाक्टर गंगाधर अधिकारी, आयोगले गरेका कामका विषयमा जानकारी दिँदै हुनुहुन्थ्यो।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म रिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।